यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भनाई। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल। राष्ट्रिय सभामा छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुवागलेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ़ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्नुहुँदै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शंका उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने उहाँले बताउनुभयो। न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको बताउनुहुँदै शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवागले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्ले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको स्पष्ट पार्नुभयो।
हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढ़ाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको हो। ई गवर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिशन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य संचालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानूनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ़दो महँगी नियन्त्रण गर्न, धनी र गरीब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनुपर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड़ दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्ने दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस अघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ़दै गएको हत्या र लूटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मरमत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनर्स्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 2 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाण्डु उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, छमा नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रांक अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। काठमाण्डुका सार्वजनिक तथा सरकारी जग्गा तथा नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत 11,000 बढ़ी सुकुम्बासी विस्थापित भएका छन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा खान बस्न सहित स्थानान्तरण गरेको भएता भनिए तापनि उचित व्यवस्थापनकै आशामा केही सुकुम्बासीहरू भने भत्किएको घरको भग्नावशेषमा दैनिक पुग्ने गरेका छन्। बालिका मादेनको रिपोर्ट।
51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बस्दै आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्किए वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो तर घरबाट मन छुटिन सकेको छैन। मान बहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
अब यो आफ्नो सामानहरू यसो काठ पाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगर्नुजेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
सरकारले वैशाख 18 गति काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष निहाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढ़ाई मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ।
दिन्छु भनेर अहिलेसम्म दिएको छैन, कोडो पनि मिलेको छैन, छोरी बिरामी भयो एकतिर पैसा एक रुपियाँ छैन उपचार गर्नुलाई।
सजिलो नै थियो नि, अब यहाँ त बच्चाहरूलाई शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढाई खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ आफ्नै जस्तो सुखी भयो नि, थाप्रै भयो नि आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो यस्तो भनेको छ। खोइ त व्यवहारले मेन जानुपर्ने मान्छेहरू जम्मै आफ्नो आफ्नै 22-23 दिन भइसक्यो, खोइ फोन गरे एकल फोन गर्नु आएन।
हाम्रो त घर चाहियो, बहिनी बास गाँस कबास चाहियो।
यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
कसरी चाहिँ छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भनेको कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो हो। होल्डिङ सेन्टरमा बसेका छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको त्यो आश्वासन दिने मात्रै हो।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढ़ीलाई सरकार ले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढ़ाई निरन्तर अघि बढ़ाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
जो घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन्, जो भाडामा खोजेर आफै जानु भएको छ, उहाँहरू चाहिँ जानु भएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 2608 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जतिसक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई सरकारबाट 6,71,92,00,000 रूपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 रूपियाँ खर्च भएको जनाएको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब रूपियाँ वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत नै रहदै आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै कक्षा 12 को प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोर्खाको भीमसेन थापा गाउँपालिका 5 घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका 1 रानीवन बस्दै आएका 29 वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका 3 घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका 1 वनस्थली बस्दै आएका 20 वर्षीय अश्विन अधिकारी रहेका छन्। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिंचाईको अभाव र निर्माण भइसकेर पनि खोडपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
बैतडीको पाट नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलुसहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले 8-10 लाख रुपियाँ चाहिँ इन्कम गर्छौँ।
यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5-2 करोड़सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो वर्ष 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्न चाहिँ 10-15% बढ्छ भन्ने अनुमान छ।
सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाई र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा:
किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डलधुरा लैजानुपर्ने, किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको।
प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ:
कोल्ड स्टोर बनाउनुको लागि तपाईँको 7-8 वर्ष जति भइगयो, तयार भइसकेको, तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालु सिंह भाट:
कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नको लागि साह्रै गाह्रो भएको छ।
व्यावसायिक तरकारी खेती गरेर नमूना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिंचाई र शीत भण्डारको व्यवस्था गर्न जरूरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणका क्रममा बेइजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेइजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाड़ीमा लागेको भीषण आगलागीका कारण हजारौं स्थानीयलाई अन्यत्र सार्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगो शुरू भएको थियो। करिब 125,000 जनसंख्या रहेको उक्त क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकायले उच्च सतर्कता अपनाउँदै आगो नियन्त्रणमा लिन भरमगदूर प्रयास गरिरहेका छन्। तीव्र हावाका कारण आगलागी छोटो समयमै 552 हेक्टर क्षेत्रफलमा फैलिएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लान्चोकको डाँडापारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रूपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानून र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालय बीच राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग आदान प्रदान गर्ने देशसहित समझदारीमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने तथा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गर्नुभएको छ। समझदारी 2083 जेठ 5 गतेदेखि लागू भएको छ। सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 8,31,000 भन्दा बढी आर्थिक स्थानहरूको गणना सम्पन्न भएको जानकारी दिनुभयो। यसपटक करिब 15,00,000 प्रतिष्ठानहरू समेट्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो। वैशाख 2 गतेबाट शुरू भएको स्थलगत गणना कार्य असार 7 गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। कञ्चनपुरको राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दात्री निकायको सहयोगमा जडान गरिएका लाखौं मूल्यका जड़ीबुटी प्रशोधन प्लान्ट सञ्चालन हुन नसकेर अलपत्र परेका छन्। मध्यवर्ती क्षेत्रका किसानले जड़ीबुटी खेती गर्न छाडेपछि लाखौं मूल्य पर्ने प्लान्ट अलपत्र परेका हुन्। शुक्लाफाटा नगरपालिकाको कसरोल र बेलडाँडीमा स्थापना गरिएका जड़ीबुटी प्रशोधन प्लान्ट सञ्चालन नभई थन्किएका छन्। पछिल्लो समय भने किसानहरूले प्रशोधित तेल 1 वर्षसम्म घरमै थन्काउनु परेको, बिक्री नभएको र बजार मूल्य समेत सस्तो भएको कारण किसानहरूले जड़ीबुटी खेती गर्न थालेपछि प्रशोधन प्लान्टहरू समेत प्रयोगविहीन बनेका हुन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लीग एनपीएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानूनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनुभयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको वृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई एक विकेटले हराउँदै जीआर क्रिकेट क्लबले जीत निकालेको हो। हारका बावजुद मेलबोर्न सेमी फाइनल पुगिसकेको छ भने जीतले जीआर रेलिगेसनबाट जोगिने झिनो आशा अझै बाँकी छ। भैरवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित 50 ओभरको खेलमा 26 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर जम्मा 90 रन बनाए। जवाफी ब्याटिङ गरेको जीआरले 30 ओभरमा 9 विकेट गुमाएर 91 रन बनाउँदै जित निकाल्यो। प्रतियोगिताको विजेता टीमले 1,01,000 रूपियाँ र उपविजेताले 50,001 रूपियाँ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने नव नियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भनाई। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल। राष्ट्रिय सभामा छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ़ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।